الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما من الشيطان الرجيم بسم الله الرحمن الرحيم والفجر وليال عشر والشفع والوتر وقال تعالى وإذ ابتلى إبراهيم ربه بكلمات فأتمهن وقال تعالى لن ينال الله لحومها ولا دماؤها ولكن يناله التقوى منكم یہ ذوالحجۃ الحرام کا جو مہینہ ہے اسلامی کیلنڈر کا آخری مہینہ اللہ تبارک و تعالیٰ نے جب سے آسمانوں اور زمین کو پیدا فرمایا یہ 12 مہینے اللہ تبارک و تعالیٰ نے سال بھر کے لیے مقرر فرمائے اور ان میں 4 مہینوں کو اللہ تبارک و تعالیٰ نے حرمت والا قرار دیا حجت الوداع کے موقع پر جو خطبہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے دیا اس میں آپ صلی اللہ تعالیٰ علیہ وسلم نے اس حقیقت کو واضح فرمایا ہے بخاری شریف کی روایت میں یہ چیز موجود ہے یہ جو 4 حرمت والے مہینے ہیں ان میں ذوالقعدہ ذوالحجہ محرم اور رجب ویسے اللہ تبارک و تعالیٰ نے اسلامی کیلنڈر کے ان مہینوں میں سے بعض مہینوں کو کچھ خصوصیات عطا فرمائی بعض دنوں کو کچھ خصوصیات عطا فرمائی بعض اوقات اور گھڑیوں کو کچھ خصوصیات عطا فرمائی رمضان مبارک کا مہینہ ایک مہینے کے اعتبار سے تمام مہینوں کے اوپر فضیلت رکھتا ہے جمعہ کا دن ہفتے کے دنوں میں دوسرے دنوں کے مقابلے میں فضیلت کا حامل ہے نویں ذوالحجہ یوم عرفہ کا دن سال بھر کے دنوں میں سب سے افضل اور بہتر سمجھا جاتا ہے لیلۃ القدر साल भर की रातों में सबसे अफजल समझी जाती है। जुमा के दिन एक मखसूस घड़ी है, जो उसमें बात दुआ करता है वो कबूल होती है, साथ इजाबत, उसको दूसरे औकात के ऊपर फजीलत हासिल है। ये सूरह फजर की शुरू की आयत में वल फजर वलयालिन अशरी, अल्लाह तबारक व तआला ने कसम खाई है फजर की। फजर से मुराद क्या है? तो बाज हजरात मुफस्सिरीन तो फरमाते हैं कि हर दिन की फजर मुराद है, इसलिए कि हर दिन की फजर जब तुलू होती है तो एक इंकलाब लेकर के आती है दुनिया के अंदर। वह अल्लाह तबारक व तआला उसकी कसम खा करके उसकी अहमियत की तरफ इशारा करना चाहते हैं। और बाज हजरात फरमाते हैं कि खास तौर पर दसवीं ज़िलहिज्जा का जो दिन है यौमुन नहर, ईद उल अदहा, कुर्बानी का पहला दिन, उसकी फजर मुराद है। इसलिए कि वैसे इस्लामी कैलेंडर के हिसाब से गुज़श्ता रात आने वाले दिन के ताबे हुआ करती है, जैसे जुमा के दिन की शब वो कहलाएगी जो जुमेरात के बाद आती है। लेकिन यहाँ पर अल्लाह तबारक व तआला ने अरफात के मैदान में, जहाँ हाजी लोग वकूफ करते हैं और वकूफ अरफात को हज का एक अहम और बुनियादी रुकन करार दिया गया है, वहाँ ये भी बतला दिया गया कि कोई आदमी दसवीं ज़िलहिज्जा की सुबह सादिक तक अगर अरफात के अंदर वकूफ कर ले तो उसका हज अदा हो जाएगा। गोया ये दसवीं ज़िलहिज्जा वाली रात को हुक्म के एतबार से गुज़श्ता दिन यानि यौम अरफा के ताबे करार दिया गया। इस एतबार से गोया ये यौमुन नहर, ये दसवीं ज़िलहिज्जा का दिन जो है उसकी रात उधर लगा दी गई, इस माना करके अल्लाह तबारक व तआला ने आज के दिन की इस फजर को वो अहमियत अता फरमाई कि उसने उसकी कसम खाई। वल फजर वलयालिन अशरी, और कसम है दस रातों की। कौन सी दस रातें मुराद हैं? हजरत अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह तआला अन्हुमा जो मुफस्सिर कुरान हैं, उनके हवाले से हाफिज इब्न कसीर रहमतुल्लाह अलैह ने नकल फरमाया कि उससे मुराद ये ज़ुलहिज्जा के पहले दस दिन हैं। वैसे हजरात उलमा के दरमियान ये मसला मौजूद बहस है कि रमजान का जो आखिरी अशरा है वो अफजल है या ज़ुलहिज्जा का ये जो पहला अशरा है वो अफजल। बाकायदा इस पर दलाइल के जरिए से कलाम किया गया है। हाफिज इब्न तैमिया रहमतुल्लाह अलैह के फैसले को बहुत से हजरात ने मुअतदिल करार दिया। वो फरमाते हैं कि रातों के एतबार से तो वो अफजल है, इसलिए कि उसमें साल भर की जो सबसे अफजल रात शबे कद्र वो पाई जाती है, और दिनों के एतबार से ये अशरा ज़ुलहिज्जा का अफजल है कि उसमें दिनों के एतबार से साल भर के दिनों में जो सबसे अफजल दिन है यानी यौम अरफा वो पाया जाता है। और आज जो दसवीं ज़िलहिज्जा का दिन है उसको कुरान में यौमुल हज्जिल अकबर से भी ताबीर किया गया है। तो बहरहाल ये वो दिन है जिसमें अल्लाह तबारक व तआला की तरफ से कुर्बानी का हुक्म दिया गया। आज इस महीने में बहुत सारे वो अहकाम और इबादतें जो अंजाम दी जाती हैं मुख्तलिफ हैसियतों से, उनमें सैयदना हजरत इब्राहीम अला नबीना वाली सलातो वसलाम और उनके घराने की यादगारों को बड़ा दखल है। हजरत इब्राहीम अला नबीना वाली सलातो वसलाम का निकाह हजरत सारा के साथ हुआ और एक तवील जमाने तक उनको कोई औलाद नहीं हुई, और انہوں نے اللہ تبارک و تعالیٰ سے دعا کی. ویسے جب اولاد نہیں ہوئی اور حضرت سارا اولاد کی طرف سے مایوس ہوئی اور یوں سمجھا کہ اب میں تو بانج ہوں, مجھے کوئی اولاد نہیں ہوگی, تو انہوں نے حضرت ابراہیم علیہ نبینا والی صلاۃ والسلام سے کہا, حضرت حاجرہ سے جو اس بادشاہ کی بیٹی تھی جس نے حضرت سارا کے ساتھ زیادتی کا ارادہ کیا تھا, لیکن اللہ تبارک و تعالیٰ نے ان کی حفاظت فرمائی اور اس کے بعد پھر اس نے متاثر ہو کر اپنی بیٹی حاجرہ کو خدمت کے لیے حضرت سارا کے حوالے کیا. تو حضرت سارا جب یہ خیال ہوا کہ اب مجھے تو اولاد نہیں ہوگی, انہوں نے حضرت ابراہیم علیہ نبینا والی صلاۃ والسلام سے درخواست کی کہ آپ ان سے یعنی حضرت حاجرہ سے نکاح کریں. چنانچہ نکاح کے بعد حضرت ابراہیم نے اللہ تبارک و تعالیٰ سے دعا کی, رب حبلی من الصالحین, کہ اللہ مجھے نیک اولاد عطا فرما. چنانچہ اللہ تبارک و تعالیٰ فرماتے ہیں, وبشرناہ بغلام حلیم, حضرت ابراہیم علی نبینا علیہ الصلاۃ والسلام کی اس دعا کے نتیجے میں اللہ تبارک و تعالیٰ نے ان کو ایک بردبار بیٹے کی بشارت سنائی, حضرت اسماعیل علی نبینا علیہ الصلاۃ والسلام کی. چنانچہ حضرت اسماعیل پیدا ہوئے, 86 سال کی عمر تھی حضرت ابراہیم علی نبینا علیہ الصلاۃ والسلام کی. 86 سال کی عمر میں جو بیٹا ملا ہو, اکلوتا بیٹا, آپ اندازہ لگا سکتے ہیں باپ کو کیسی محبت ہوگی اس بیٹے کے ساتھ. زندگی بھر کی تمناؤں کے بعد اور ایک مایوسی کی کیفیت کے بعد جب اولاد ملے اور وہ بھی اکلوتی اولاد ہو, تو اس سے باپ کو جو تعلق ہو سکتا ہے ہر آدمی سمجھ سکتا ہے. پھر یہی بچہ جب کچھ بڑا ہوا, 12-14 سال کا ہوا, فلما بلغ معه السعی قال یا بنی انی اری فی المنام انی اذبحک فانظر ماذا ترى, جب وہ بیٹا اپنے باپ کے ساتھ چلنے پھرنے کی عمر کو پہنچا, 12-14 سال کی عمر کو جب پہنچے, گویا تربیت یا ان کے بڑا کرنے کا جو مرحلہ تھا وہ گزر گیا, اور اب اپنے بیٹے کی طرف سے باپ کو کچھ امیدیں اور توقعات قائم ہوئیں, اب یہ میرے لیے بڑھاپے کی لاٹھی ثابت ہوگا. اس وقت پھر اللہ تبارک و تعالیٰ کی طرف سے خواب میں آپ کو یہ دکھلایا گیا کہ گویا آپ اپنے اسی اکلوتے بیٹے کو چھری سے ذبح کر رہے ہیں. دیکھو یہ خواب جو ہے, یہ منظر خواب میں بتایا گیا, بدلے یہ فرشتہ وہی نہیں بھیجی گئی. ویسے حضرات انبیاء علیہ الصلوۃ والسلام کا خواب بھی چونکہ وہی کے حکم میں ہوا کرتا ہے, تو اس سے پہلے خود اس بیٹے اور اس کی ماں کے سلسلے میں ایک آزمائش سے تو حضرت ابراہیم علیہ نبینا والصلوۃ والسلام گزر چکے تھے. اس بچے کے پیدا ہونے کے بعد فوراً اللہ تبارک و تعالیٰ نے حضرت ابراہیم کو حکم دیا, اس بچے کو اور اس کی ماں کو جہاں ہم کہیں وہاں چھوڑ آؤ. حضرت جبریل حضرت جبریل علیہ السلام ان دونوں یعنی حضرت ابراہیم اور ان کی گویا بیوی حضرت حاجرہ اور بیٹے حضرت اسماعیل کو لے کر چلے ہیں. حضرت جبریل لے چلے ان کو راستہ بتاتے ہوئے. شام کا ملک تو بڑا ہرا بھرا اور آباد پھلوں والا, وہاں سے حضرت جبریل لے کے چلتے ہیں. راستے میں جہاں کوئی اچھی جگہ نظر آتی ہے, حضرت ابراہیم پوچھتے ہیں یہاں کا نہیں, ابھی اور آگے, یہاں تک کہ آگے بڑھتے بڑھتے جب یہ جہاں کعبۃ اللہ ہے, پہاڑیوں کے درمیان میں ایک ٹیلہ سا وہاں تھا, اور وہاں جو ہے حضرت جبریل نے لا کر کے حضرت ابراہیم کو کہا کہ اب یہاں تم اپنی بیوی اور بیٹے کو ٹھہراؤ, رہے ان کے ساتھ کچھ دن, ان کے ساتھ رہتے ان کے پاس جو ہے खजूरों का एक थैला था, पीने के लिए पानी का एक मुश्किला था, और दो चार दिन के बाद गया अल्लाह तबारक ताला की तरफ से हजरत इब्राहिम को हुक्म हुआ कि अब आप तशरीफ ले जाए, इनको यहीं छोड़ दो। हुक्म मिलते ही उठ के चलने लगे, हुक्म मिलते ही बीवी और बीवी को कुछ कहा नहीं, बीवी ने देखा कि ये क्या है, हजरत हाजरा ने देखा कि ये तो जा रहे पीछे पीछे, अब कहाँ जा रहे, यहाँ कोई नहीं है, मैं हूँ ये दूध पीता बच्चा है, ऐसी हालत में आप कोई जवाब नहीं दे रहे, बार बार कुछ दूसरी मरतबा पूछा, तीसरी मरतबा पूछा, जब तीसरी मरतबा पूछा और जवाब नहीं दिया तो खुद हजरत हाजरा के ख्याल में आया शायद अल्लाह ताला का हुक्म, अल्लाह ताला ने हुक्म दिया, कहाँ का बस अगर अल्लाह ने हुक्म दिया है तो वो हमको जाया और बर्बाद नहीं करेगा। आप अंदाजा लगाएं जहां कोई, आज हम अपने बाल बच्चों को बस्ती के अंदर हजारों की आबादी है, घर हमारे घर में अकेला छोड़ के जब जाते हैं तो डरे सहमे रहते हैं, बच्चों के साथ कोई है नहीं, पता नहीं क्या होगा, हालांकि वो हमारा मकान जो है ना वो हजारों की आबादी के बीच में होता है, तो भी हम अपने औलाद के मुतालिक हमेशा फिक्रमंद रहते हैं। यहाँ तो कोई एक आदमजात, कोई इंसान कुछ नहीं, सिर्फ ये माँ और बेटा, माँ बच्चा, दूध पिता बच्चा और ये औरत, वहां कोई इंसान नहीं था, और तसव्वुर कीजिए उस वक्त क्या कैफियत होगी। लेकिन जब हजरत इब्राहिम ने जवाब में कहा हाँ अल्लाह के हुक्म से मैं ये छोड़ के जा रहा हूँ, हजरत हाजरा ने जवाब में कहा इन अल्लाह इज़ी होना, अगर अल्लाह का हुक्म है तो अल्लाह हमें बर्बाद नहीं करेगा। यकीन देखिए उस औरत का, आज का मुसलमान कोई हुक्म शरीयत का दिया जाता है ये करो तो तिजारत में इस तरह करो, तिजारत को इस तरह करो, कमल साहब इस तरह तिजारत करने जाएंगे ना तो बर्बाद हो जाएंगे। अल्लाह के हुक्म पर अमल के मुताबिक जब कहा जाता है तो मोमिन यूं कहता है, उस औरत का यकीन देखो। बहरहाल हजरत इब्राहिम इसी हालत में छोड़ के गए, ये तो कितनी बड़ी आजमाइश थी, और उससे पहले जो आजमाइशों से गुजरे थे, अपनी कौम के साथ जो आजमाइश पेश आई थी, अपने घर अपने बाप के साथ जो आजमाइश पेश आई थी, बाप ने आपको जो है घर से निकाल दिया, कौम ने आपके साथ अदावत का ये मामला किया, कौम को जब बुत परस्ती से रोका, उनके बुतों को खत्म किया, कौम ने आग में डाला, ये सारा मरहला, फिर उसके बाद इराक जहाँ आपकी पैदाइश हुई थी उसको छोड़कर जो है आप शाम तशरीफ ले गए, वतन छोड़ा, तो घर छोड़ा और कौम को छोड़ा, वतन को छोड़ा, बाल बच्चों बीवी और बेटे को गया एक गैर आबाद बंजर जगह में छोड़ के आए, और फिर घर आते मौका ब मौका अल्लाह के हुक्म से उनकी खबर लेने के लिए आते जाते रहते थे। चनांचे उसी जमाने में जब हजरत इस्माइल की उम्र 12 या 14 साल की हुई, ख्वाब में देखा कि वो उनको ज़बह कर रहे हैं, आके बेटे के सामने अपने इस ख्वाब का तज़किरा किया, या बुनैया इन्नी अरा फिल मनाम अन्नी अज़बह का, ए मेरे प्यारे बेटे मैं ख्वाब में ये देख रहा हूँ मैं तुम्हें ज़बह कर रहा हूँ, फंजुर मादा तरा, तुम सोच लो क्या राय है तुम्हारी, कि कोई ऐसा नहीं कि वहां कहेंगे तो उनको ज़बह किया जाएगा। दरअसल हजरत इब्राहिम बेटे का भी इम्तिहान लेना चाहते थे, क्या मेरा बेटा अल्लाह के इस हुक्म को पूरा करने के लिए तैयार है या नहीं। बेटा किसका था, खलीलुर रहमान का बेटा था, चनांचे या बतिफाल मा तुमर सतजिदुनी इंशाअल्लाह मिन अस्साबिरीन, ये हमारे अब्बा जान अल्लाह का जो हुक्म हुआ, गोया हजरत इब्राहिम तो कह रहे हैं ख्वाब, उससे इनकी समझदारी और अकल का अंदाजा लगा सकते हैं, इस उम्र में भी वो ये समझ रहे हैं कि नबी का ख्वाब जो है वो वही हुआ करता है, वरना दूसरा को कहता अब्बा जान ख्वाब और ख्याल का क्या एतबार, आप एक ख्वाब के नजारे की बुनियाद पर अब मेरे जैसे इकलौते बेटे की जान लेने के लिए तैयार हो गए, नहीं वो नहीं, उन्होंने कहा या बतिफल मा तुमर सतजिदुनी इंशाअल्लाह मिन अस्साबिरीन, आप अगर अल्लाह ने चाहा तो मुझे सब्र करने वालों और तहम्मुल करने वालों में से पाएंगे। गोया ये भी नहीं कहा सतजिदुनी इंशाअल्लाह साबिरन मिन अस्साबिरीन, اللہ کے بہت سے بندے ہیں جو اللہ کے حکم کو پورا کرنے کے لیے صبر اور تحمل کا مظاہرہ کرتے ہیں، ان میں میں بھی بندہ، وہ اپنے آپ کو عجب سے، کبر سے، خود پسندی سے بچانے کا بھی اہتمام۔ فلما اسلما وتلہ للجبین، قرآن نے باری تعالیٰ نے اس منظر کا کو پیش کیا ہے جب باپ بیٹے دونوں نے اللہ کا حکم پورا کرنے کے لیے اپنے آپ کو پیش کر دیا، سر تسلیم خم کر دیا، اور حضرت ابراہیم نے اپنے بیٹے کو کروٹ کے اوپر لٹا دیا۔ فلما اسلما وتلہ للجبین وناديناه ایا ابراہیم قد صدقت الرؤیا، اور چھری جب چلانا شروع کیا، حضرت اسماعیل نے پہلے سے کہا تھا ابا جان ذرا اپنے کپڑوں کو سمیٹ لیجیے، میرا خون کہیں لگنے نہ پائے آپ کے کپڑوں کو، اور جو ہے اس کو دیکھ کر کے کہیں میری ماں کا دل متاثر نہ ہو، اور چھری کو تیز کر لیجیے تاکہ جلدی سے آپ اللہ کے حکم پر عمل کریں۔ لیکن بہرحال اللہ تعالیٰ کو تو خالی امتحان لے منظر یہ دکھلایا گیا تھا کہ ذبح کو منظر پورا ہو گیا، وہاں ذبح ہو چکے حضرت اسماعیل ایسا نظر آیا نہیں تھا، بس یہ تھا کہ میں اپنے بیٹے کو لٹا کر کے اس پر چھری چلا رہا ہوں، وہ پورا خواب اللہ تعالیٰ نے جو دکھلایا تھا حضرت ابراہیم نے سچا کر دکھلایا، اور پھر اللہ تعالیٰ کی طرف سے حضرت جبریل جو ہے جنت سے ایک مینڈھا لے کر کے آئے۔ حضرت ابراہیم چونکہ حضرت اسماعیل کے ذبح کرنے میں مشغول تھے نا، تو وہ حضرت جبریل کو خیال آیا کہیں وہ جلدی سے ذبح نہ کر ڈالے، تو دور سے کہتے ہیں اللہ اکبر اللہ اکبر، تو حضرت ابراہیم نے جب دیکھا کہ وہ آئے ہیں تو ان کو دیکھ کر کے وہ خوش ہو کر کے کہتے ہیں اللہ اکبر، لا الہ الا اللہ اللہ اکبر۔ حضرت اسماعیل نے جب یہ دیکھا تو کہتے ہیں اللہ اکبر وللہ ہم، اور پھر اس کی جگہ پر وہ مینڈا جو جنت سے اللہ تعالیٰ کی طرف سے بھیجا گیا تھا وہ ذبح و فدینا ہو بذبیحٍ عظیم، قرآن کہتا ہے کہ ہم نے ان کے بدلے میں ایک جانور جو بڑا جانور اس کو ذبح قربانی کے طور پر پیش کیا۔ یہ حقیقت تو یہ ہے کہ یہ یادگار جو حضرت ابراہیم کی ہے، اور اسی موقع پر یہ ہوا تھا کہ حضرت ابراہیم جب اپنے بیٹے کو وہاں حرم کے اندر سے لے کر، یعنی جہاں کعبۃ اللہ ہے وہاں سے لے کر مینا کی طرف ذبح کرنے کے لیے لے گئے، ان کی ماں کے سامنے ذبح نہیں کیا، جہاں منہر مینا میں اسی لیے جانور ذبح کیا، تو شیطان نمودار ہوا اور حضرت ابراہیم کو بہکانا چاہتا تھا، حضرت ابراہیم نے اس کو سات کنکریاں ماری تو زمین میں دھس گیا، پھر دوبارہ اسی طرح تیسرے بارہ ہوا، وہ جو کنکریاں ماری جاتی ہیں اسی کی یادگار ہے۔ بہرحال کہنے کا حاصل یہ ہے کہ یہ قربانی جو پیش کی گئی تھی دراصل اللہ کے یہاں ایسی مقبول ہوئی کہ قیامت تک امت محمدیہ کو اس بات کا پابند کیا گیا کہ وہ ان دنوں کے اندر اللہ کے لیے جانور کو ذبح کریں۔ حقیقت تو یہ کہ یہ جانور جو ہے وہ تو ایک علامت ہے، ایک مومن جب قربانی پیش کرتا ہے تو بوقت قربانی اس کے دل کے یہ جذبات ہونے چاہیے کہ جیسے حضرت ابراہیم علیہ نبینا والسلام نے اللہ کے حکم سے اپنے بیٹے کو وہ ذبح کرنے کے لیے تیار ہو گئے، میں بھی اپنی جان، اپنے اہل و عیال، اپنا سب کچھ اللہ کے حکم کو پورا کرنے کے لیے پیش کرنے کے واسطے تیار ہوں۔ جانور قربانی کا جانور جو ہے وہ تو ایک علامت ہے، اور اسی لیے قربانی کے جانور کے اندر جو جانور جتنا عمدہ ہوگا، جتنا زیادہ قیمتی ہوگا، جتنا زیادہ جو ہے فربہ ہوگا، اس کو بہتر قرار دیا گیا ہے، اور نبی کریم صلی اللہ علیہ وسلم نے تاکید فرمائی، بعض روایاتوں میں آتا ہے سمنو زہایا، آج کل تو کیا ہو گیا ہم گھروں پر رکھنے کے بجائے دوسرے کے حوالے کر دیتے، ہمارے بزرگوں کے یہاں اہتمام تھا۔ حضرت شیخ رحمتہ اللہ علیہ ہمارے حضرت نے واقعہ سنایا کہ وہ جو ہے عید کے دن سے قربانی کا جانور خرید لیتے تھے آئندہ سال کے واسطے، اور سال بھر اس کو اپنے ہاتھ سے چارہ کھلاتے، یہاں تک کہ آخری ایک دو مہینے میں تو دودھ چلے بھی، اور جب پڑھانے کے لیے وہاں دارالعلوم تشریف لے جاتے تھے تو وہ ساتھ میں جا رہا ہے، وہ جانور ساتھ میں ہے، آپ درسگاہ میں جاتے تھے تو وہ باہر بیٹھا رہتا تھا، اور جب پڑھا کر کے آتے تھے تو آپ کے ساتھ ساتھ خود ہی इतनी इतना अदब, इतना ताल्लुक जानवर को भी आपके साथ, आपको भी जानवर के साथ इतनी मोहब्बत कि जब ईद के दिन ज़बह करते थे तो अपने हाथ से ज़बह कर रहे हैं और आंखों में से आंसू बह रहे हैं। ये कैफियत होनी चाहिए ताकि अंदाजा हो कि हम अपनी महबूब चीज को अल्लाह ताला के लिए पेश कर रहे हैं। तो बहरहाल ये कुर्बानी क्या है, ये हजरत सहाबा ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से पूछा था, मा हादिल अज़ाही या रसूलल्लाह, ये अल्लाह के रसूल ये कुर्बानी के जानवर क्या हैं? हजरत हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने जवाब में फरमाया, सुन्नत अबीकुम इब्राहिम, तुम्हारे बाप हजरत इब्राहिम का वह तरीका है, उनकी सुन्नत है। और मालाना फिया, हमको क्या मिलेगा, का बिल्कुल निशारत हसनतुन, कुर्बानी के जानवर के हर बाल के बदले में तुमको नेकी मिलेगी। फसूफ, तब बाल वाले जानवर अलग होते हैं, ऊन वाले जानवर मेंढा है, ऊंट है, ऊंट ऊन के भी हर बाल के बदले में अल्लाह ताला की तरफ से नेकी मिलेगी। और ये जानवर जो है जैसा कि हदीस में आता है, पूरा अपने सींग के साथ, अपने बालों के साथ, अपनी खुरियों के साथ जो है क़यामत के रोज आएगा। और इसीलिए हुजूर फरमाते हैं पूरी खुशदिली के साथ कुर्बानी करो। आज तो कुर्बानी के मामले में भी लोग बहुत वैसे पैसे शॉपिंग में इधर उधर में फजूल खर्ची में हजारों रुपये खर्च कर देंगे, लेकिन कुर्बानी के मामले में गोया कम से कम दर्जे का जिससे कुर्बानी हो जाए ऐसा जानवर खरीदने की कोशिश करते हैं। हालांकि जितना उम्दा, जितना महंगा, जितना फरवा होगा इतना अल्लाह ताला को पसंद है। हदीस में आता है कि आज कुर्बानी के दिन जो है जानवर के खून को बहाने से बढ़कर कोई चीज अल्लाह को पसंद नहीं है, इसलिए तुम खुशदिली के साथ इसका एहतमाम करो। जिस आदमी के पास 612 ग्राम और 360 मिलीग्राम चांदी या उसके बराबर का कोई जायज सामान अगर है और उसके ऊपर इतना कर्जा नहीं है जिससे अवला, तो उस सूरत में उसके ऊपर कुर्बानी है। बहुत से लोग हमारे घरों में आम तौर पर आजकल तो जो है शोकेश का एक आम रिवाज, जरूरत से जायद चीजें, तो लोग भी समझते हैं कि मेरे ऊपर जकात नहीं कुर्बान। जकात का निसाब अलग है, कुर्बानी का निसाब अलग है। जकात के अंदर तो जकात वाला माल जो है वो हो जो बढ़ने वाला, सोना चांदी या तिजारत का, जबकि इसमें हमारी जरूरत से जायद कुछ भी है और वो इतना चांदी की कीमत के बराबर हो जाता है तो उस पर कुर्बानी और सदकतुल फितर वाजिब होता है। बहुत से लोग यूं समझते हैं कि सदकतुल फितर उस पर वाजिब है और अदा भी करते हैं, और उन्हीं को जब यूं कहा जाता है कुर्बानी करो, कलम समार पर कुर्बानी न दी तो सदकतुल फितर तो अदा करे, तो हम जब के बराबर पर सदकत, दोनों का मिसाल एक ही है। इसलिए तब सबसे मैं कहूँगा कि बाकायदा अहले इल्म से मिलकर अपना हाल बता करके मालूम करें, वरना ये कुर्बानी वाजिब होने के बाद भी न करोगे तो बेहकी की रिवायत है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया जिसमें कुर्बानी की ताकत है और उसके बावजूद कुर्बानी न करे वो हमारी ईदगाह में न आवे। ऐसे आदमी को गोया ईद की नमाज के लिए आने पर भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पाबंदी लगा रहे, गोया उसको खुशी में शिरकत की इजाजत नहीं दी गई है, इसलिए इसका एहतमाम होना चाहिए। और जैसा कि मैंने कहा यह अलामत थी, इस अलामत का मतलब यह है कि हम अपनी तमाम चाहतों को अल्लाह के हुक्म के लिए कुर्बान करने के वास्ते तैयार हैं। अल्लाह के हर हुक्म को पूरा करना एक मोमिन के लिए अव्वलीन जिम्मेदारी है, उसके लिए बड़ी से बड़ी कुर्बानी देने के लिए उसको तैयार रहना चाहिए। अल्लाह तबारक तआला हम सबको इसकी तौफीक और सआदत अता फरमाए। आज ईद की नमाज है, ईद की नमाज के तरीके में कोई ज़्यादा फर्क नहीं जैसे और नमाजें होती है, इतना है कि इसमें 6 तकबीरें कुछ जायद हैं, तो जब इमाम पहली तकबीर तकबीर तहरीमा कह करके नियत बांध देगा, उसके बाद सना पढ़ करके फिर वो अल्लाह अकबर कहें, आप भी अल्लाह अकबर कहकर हाथ उठाकर छोड़ दीजिए, फिर अल्लाह अकबर कहेगा आप भी कहकर छोड़ दीजिए हाथ, फिर तीसरी मरतबा अल्लाह अकबर कहेगा आप भी हाथ उठाकर बांध लीजिए, फिर इमाम क़िरात के बाद रुकू में जाएगा, दूसरी रकात खड़े होने के बाद क़िरात के बाद रुकू में जाने से पहले तकबीर कहेगा, उस वक्त आप हाथ उठाकर छोड़ दें, दूसरी कहे उठा हाथ उठाकर छोड़ दें, तीसरी कहे हाथ उठाकर छोड़ दें, اور چوتھی جب تکبیر کہے گا تو رکوع میں چلے جائیں. بہرحال اللہ تبارک تعالیٰ ہمیں اس کا اہتمام نصیب فرمائے. اور تکبیر تشریق اللہ اکبر اللہ اکبر لا الہ الا اللہ واللہ اکبر اللہ اکبر وللہ الحمد, یہ 13ویں ذی‌الحجہ کی عصر کی نماز تک ہر فرض نماز کے بعد پڑھنا ہر ایک کے اوپر واجب ہے. عید کی نماز کے بعد بھی اس کو پڑھنا چاہیے. اللہ تعالی ہم سب کو اس کی توفیق و سعادت عطا فرمائے. وآخر دعوانا الحمدللہ.